यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार 28 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने, जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूद्वारा राजीनामा, नेकपा एकीकृत समाजवादीको 93 सदस्यीय केन्द्रीय कमिटि गठन, मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने, भोलि आइतबारसम्म अधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध, र बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका कियर स्टामर नियुक्त।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार 28 गते शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई हिजो एक पत्र पठाएर सो दिन विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले 2079 साल पुष 11 गते आफ्नो नेतृत्वमा गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधान बमोजिम 30 दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएकाले असार 28 गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको प्रधानमन्त्रीले लेख्नु भएको पत्रमा उल्लेख गरिएको छ। नेकपा एमाले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे जानकारी गराएको छ। एमालेका प्रमुख सचेतक महेश कुमार बटौलाले सचिवालयका महासचिवलाई पत्र मार्फत समर्थन फिर्ता लिएको जानकारी हिजो गराउनु भएको छ। अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको हिजो बसेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन हिजोकै मितिबाट लागू हुने गरी फिर्ता लिइएको पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता अशोक राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। जनता समाजवादी पार्टीले यसअघि संघीय संसद सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो। पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई पार्टीका तर्फबाट सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप कुमार यादव, वन तथा वातावरण मन्त्री नवल किशोर शाह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसीना खानले राजीनामा बुझाउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतार चढ़ाव आए पनि सरकारले विपद व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मनसून जन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार सम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद व्यवस्थापनको पूर्व तयारी व्यवस्थित गर्ने गरी काम गर्न निर्देशन दिनुभयो। छलफलमा गृह मन्त्रालय र नेपाली सेनाका तर्फबाट भएको पूर्व तयारीका लागि उहाँले धन्यवाद पनि दिनुभयो। छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद व्यवस्थापनको पूर्व तयारी र जोखिम पूर्व कार्य सम्बन्धी गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो। सरकारले आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री परिषदको असार 17 र 20 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष 2081-82 लागि मोटा धानको प्रति क्विन्टल 3,410.51 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,580.62 रूपियाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्षका लागि मोटा धानको मूल्यमा 212 रूपियाँ र मध्यम धानको मूल्यमा 218 रूपियाँ मूल्य वृद्धि गरी न्यूनतम समर्थन मूल्य तोकेको हो। चालू आर्थिक वर्षका लागि सरकारले मोटा धानको प्रति क्विन्टल 3,198 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,362 रूपियाँ समर्थन मूल्य तोकेको थियो। मन्त्री परिषदको बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका वा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको समेत जगत्तोमा छानबिन समिति पनि बनाएको छ। सरकारले समितिलाई विश्वविद्यालयको नाममा रहेको जग्गा जमीन भवन तथा अन्य अचल सम्पत्तिको खोजी गरी लगत संकलन गर्न उपयोग व्यवस्थापन तथा अन्य आवश्यक कामका लागि प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको मन्त्री शर्माले बताउनुभयो। मन्त्री परिषदको बैठकले नेपाल गुणस्तर परिषदबाट तोकिए बमोजिमका सिमेन्टहरूमा अनिवार्य लेमिनेटेड बोरामा प्याकेजिङ गरी उत्पादन भण्डारण र बिक्री वितरण गर्ने निर्णय पनि गरेको छ। सरकारको यो निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशन भएको 121 दिनदेखि लागू हुने मन्त्री शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। संचार मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार मन्त्री परिषदको बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको सह अध्यक्ष सदस्य र सदस्य सचिव नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ। सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी 3 वर्षीय राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्ने तथा धितोपत्र सम्बन्धी ऐन 2063 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 र नेपाल कानून व्यवसायी परिषद ऐन 2050 यसलाई संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छूट नभएको बताउनु भएको छ। नेकपा एमाले र नेपाली कांग्रेस बीचको समझदारी अनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उहाँले बताउनुभयो। ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभयो। उहाँले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अघि बढ़ने अन्तिम विकल्प भएको पनि प्रश्न पार्नुभयो। अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधान सहित ठोस सुझाव दिन पार्टीका विभाग का पदाधिकारीहरूलाई उहाँले निर्देशन पनि दिनुभयो। पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले आफ्नो पार्टी निरन्तर मिशन 2084 लाग्ने भने उहाँले बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले विनियोजन विधेयक 2081 पारित गरेको छ। बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2081 राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसुल विधेयक 2081 सर्वसम्मतिले स्वीकृत गरेको हो। अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गर्नुभयो। त्यसअघि विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँको गोठाटारमा ज्येष्ठ नागरिकलाई आश्रम बनाउन बजेट विनियोजन गरिएको र देशभरका 48 स्थानमा ज्येष्ठ नागरिक केन्द्र सञ्चालनमा रहेको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक कानून न्याय तथा संसदीय मामिला रक्षा मन्त्रालयसहित राष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगका सम्बन्धमा उठेका प्रश्नको पनि जवाब दिनुभयो। अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री प्रचण्डका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि तथा पशुपक्षी भौतिक पूर्वाधार तथा यातायात खानेपानी मन्त्रालयका विषयमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुभयो। गृह मन्त्रालयका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ढोल प्रसाद अर्यालले यो वर्ष मनसूनजन्य विपदबाट 28 जनाको मृत्यु भएको र चट्याङबाट 32 जिल्ला प्रभावित भएको जानकारी दिनुभयो। बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले स्थानीय तहबाट श्रम र रोजगार सम्बन्धी सेवा एकीकृत रूपमा प्रवाह भइरहेको बताउनुभयो। विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा परिवर्तन गर्न शिक्षकलाई उपयुक्त तालिम दिनुपर्ने र शिक्षकहरूको काम कार्यवाहीको रेकर्ड राख्न शिक्षक पोर्टलका लागि बजेट छुट्याएको साथीसँग सिकाई कार्यक्रम ल्याइएको र करियर काउन्सिलका लागि बजेट छुट्याइएको बताउनुभयो। राष्ट्रिय सभाको बैठक असार 23 गते आइतबार बिहान 11:15 बोलाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री सिंहले आज बिहान 11 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाको सचिवालयले जनाएको छ। मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले विश्वासको मत दिने निर्णय गरेको छ। एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई एमाले विश्वासको मत दिने बताउनुभयो। मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। नेकपा एकीकृत समाजवादीको 10 राष्ट्रिय महाधिवेशनले 93 सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधव कुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूषाल सहित 93 जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको छ। अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले 10 दिनभित्र बाँकी केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरिने बताउनुभयो। काठमाडौँमा हिजो सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष नेपालले अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड़ लिन खोजिरहेको भन्नुहुँदै त्यसले केन्द्रमा मात्र नभई सबै प्रदेशमा प्रभाव पार्ने बताउनुभयो। अध्यक्ष नेपालले नयाँ सरकारका काम क्रियाकलाप अनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने भएकाले नयाँ समीकरणमा सामेल हुने दलहरूसँग पनि परामर्श र छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताउनु भएको छ। स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जीपी कोइराला श्रम प्रतिष्ठानले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोइरालाले स्थिरताका लागि निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गरिनुपर्ने बताउनुभयो। नेता कोइरालाले नेकपा एमालेसँग नेपाली कांग्रेसको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले त्यसमा चनाखो भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियारले कसैले प्रश्न उठाउन नसक्ने गरी कांग्रेस र एमाले बीच भएको सहमति अनुसार सरकार सञ्चालन हुनुपर्ने बताउनुभयो। उपसभामुख इन्दिरा राणा र चीनका विदेश मन्त्री वाङ यी बीच तिब्बतमा भेटवार्ता भएको छ। चिनिया विदेश मन्त्री वाङ यी र तिब्बतमा आयोजित 4 चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नुभएकी उपसभामुख राणाबीच तिब्बतमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपसभामुख राणाले नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको दोहोर्याउनु भएको उहाँको सचिवालयले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत आयोजनाको स्ल्याब भत्किँदा 2 बेपत्ता भएका छन्। घटनामा 7 कामदार घाइते भएका छन्। एक वर्ष अघि निर्माण शुरू गरिएको आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किँदा बर्दियाका रामदिन थारू र सुमन थारू बेपत्ता भएका हुन्। बेपत्ता भएकाहरूको अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय 12 प्रहरी निरीक्षक देवेन्द्र राजजोशीले जानकारी दिनुभयो। घाइते सबैलाई उद्धार गरी 12 स्थित किस्टोन हस्पिटल र 12 नगर अस्पतालमा राखिएको छ। बेपत्ताको खोजी सुरक्षाकर्मीको परिचालन मार्फत भइरहे पनि कुनै नतिजा निस्कन नसकेको उहाँले बताउनुभयो। जुम्लाको पातारासी गाउँपालिका 1 स्थित डलीगाड ठूलो खोलामा पुरानो कलभर्ट भत्कने क्रममा च्यापिएर 1 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। पातारासी 1 निवासी 53 रणबुढाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो। घाइते 3 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। दार्चुलामा बाढ़ी पहिरोबाट 16 परिवार विस्थापित भएका छन्। मारमा गाउँपालिका 4 र 5 ती परिवार विस्थापित भएका हुन्। मारमा हुँदै मुरै गोल्फा सितोला जोड्ने सड़कबाट खसेको पहिरोका कारण केही परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी एगेराज जोशीले बताउनुभयो। बाढ़ी घरमा पसेपछि विस्थापित परिवार आफन्त कहाँ आश्रय लिएर बसिरहेका छन्। पहिरोबाट विस्थापित भएका 900 जनालाई सुरक्षित स्थान लटीनाथ आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको मारमा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले भोलि आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढ़ीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भोलि आइतबारसम्म अधिक वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ़न सक्ने र बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको हो। विभागका बाढ़ीविद एवं इन्जिनियर विजय ढुक्छुले देशभरका अधिकांश ससाना नदीहरूमा बहाव बढ़ने र गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने बताउनुभयो। अधिक वर्षाको सम्भावना भएका क्षेत्रमा हुन सक्ने गेग्रयान बहाव त्यसै गरी बाढ़ी पहिरो र भूछे जस्ता प्रकोपको जोखिम र क्षतिबाट जोगिन तथा कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरिएको जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गरी जानकारी गराएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 2 छेपारेमा अविरल वर्षाका कारण आज बिहान गएको पहिरोका कारण दक्षिणकाली सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार निरन्तर वर्षाका कारण तत्काल बाटो खुलाउन सम्भव नभएपछि सड़क खण्ड अवरूद्ध अवस्थामा रहेको छ। केही यातायात साधनहरू बीचमा अलपत्र परेका छन्। काठमाडौँ महानगरपालिकाले अन्तिम फोहोर व्यवस्थापन स्थल बञ्चरी डाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ। काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहोरलाई थप व्यवस्थापन गर्न र बञ्चरी डाँडाको आयु बढ़ाउनका लागि काठमाडौँ महानगरपालिकाले जैविक मल प्रशोधन केन्द्र निर्माण गर्न लागेको महानगरको वातावरण विभागले जनाएको छ। महानगरका वातावरण विभाग प्रमुख रविन मान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल मराउने काम यसअघिबाट शुरू गरिएको भए पनि केन्द्र निर्माणको काम नभएकाले अहिले त्यसको तयारी गरिएको बताउनुभयो। मध्य प्रदेशका 8 जिल्लामा 172,000 बाल श्रमिक रहेका छन्। तीमध्ये 51,000 बाल श्रमिकहरू जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य भएको धनुषा संवाददाता अजय कुमार झा बताउँछन्।
उनी थिए जनकपुर धामको पसल पसलमा साइकलले विभिन्न सामग्रीहरू बोकेर पुर्याउने बाल श्रमिक। उनी जस्ता बाल श्रमिकहरू मजदुरी गर्नका लागि विवश रहेका छन्। मध्य प्रदेशका 8 जिल्लामा 172,000 संख्यामा बाल मजदुरहरू रहेको अनुमान गरिएको छ। बाल मजदुरमा पनि जोखिमपूर्ण क्षेत्रमा काम गर्नेको संख्या 51,000 जति रहेको आसमान नेपालले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ। लामो समयदेखि बाल श्रम सुशासन तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका आसमान नेपालका सुशासन सल्लाहकार एवं पूर्व स्थानीय विकास अधिकारी गुरु सुवेदी,
नेपालमा बाल श्रमको अवस्था हेर्दाखेरि पछिल्लो तथ्याङ्क 11,00,000 बाल बालिकाहरू बाल श्रममा छन् भन्ने देखिन्छ। यो राष्ट्रिय तथ्याङ्क हो। अब मध्य प्रदेशको मात्रै हामीले हेर्दाखेरि 15% 11,00,000 15% बाल बालिकाहरू भनेको 150,000 बाल बालिकाहरू चाहिँ बाल श्रममा छन्। 150,000 50% बाल बालिकाहरू चाहिँ जोखिमयुक्त श्रममा छन् भनिन्छ। मध्य प्रदेश सरकारले 2079 बनाएको श्रम तथा रोजगार सम्बन्धी नीतिमा चाहिँ बाल श्रम भन्ने शब्द नै छैन। बाल बालिकाको श्रमको कुरा गरिरहँदाखेरि शिक्षामा जोड़ दिनु पर्यो भन्ने हाम्रो विषय हो।
नेपालमा ऐन कानून विधि भए पनि त्यसको प्रभावकारी कार्यान्वयनको खाँचो रहेको बताउँदै मध्य प्रदेश सभाका सदस्य हरिनारायण महतो,
कानून मात्रै बनाएर ऐन मात्रै बनाएर नीति मात्रै बनाएर सफलता प्राप्त गर्न सक्दैन। त्यसको लागि व्यवहारिक रूपले पनि सबैले त्यो कुरोलाई अंगीकार गर्नुपर्ने हुन्छ र त्यसको नियमित रूपले त्यसको चाहिँ अनुगमन पनि हुनुपर्छ।
बाल श्रम न्यूनीकरणमा प्रदेश सरकारले कस्तो प्रयास गर्छ भन्ने जिज्ञासामा मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी,
पहिलो कुरा त गरिबीलाई ध्यानमा राखेर हामीले नीति बनाउनु पर्दछ। यो प्रदेशमा दलित समुदायको संख्या अत्यधिक छ, तिनलाई पनि ध्यानमा राखेर हामीले शिक्षा नीति, बाल श्रम र बाल श्रमिकहरूलाई ध्यानमा राखेर हामीले कार्य योजना बनाउनु पर्दछ। बाल श्रमिकहरूलाई शिक्षामा हामी कसरी उनीहरूको सहभागिता, उनीहरूको पहुँच बढाउन सक्छौ, यसलाई ध्यानमा राखेर हामीले कुनै पनि कार्यक्रम, कुनै पनि नीति बनाउनु जरुरी छ।
कानूनी रूपमा बाल श्रम निषेध भए पनि अहिले पनि जोखिमपूर्ण क्षेत्रमा बाल श्रमिकहरूले काम गरेको प्रशस्तै मात्रामा देख्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
केही अन्तर्राष्ट्रिय समाचार। बेलायतमा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले अत्यधिक बहुमत हासिल गरेपछि नयाँ प्रधानमन्त्रीमा कियर स्टामर नियुक्त हुनुभएको छ। निवर्तमान प्रधानमन्त्री एवं कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले बहिंगम दरबार पुगी राजा चार्ल्सलाई राजीनामा बुझाउनु भएपछि स्टामरलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। राजा चार्ल्सलाई भेटेर प्रधानमन्त्रीको नियुक्ति लिनुभएपछि स्टामरले 10 डाउनिङ स्ट्रीट स्थित प्रधानमन्त्री कार्यालयमा पुगी नयाँ मन्त्रीमण्डल गठन शुरू गर्नुभएको छ। नयाँ प्रधानमन्त्रीले आफ्नो मन्त्रीमण्डलमा विभिन्न सांसदहरूलाई नियुक्त गर्नुभएको छ। मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा 39 बिरामी परेका छन्। यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको र ती मानिसहरू बिरामी परेको अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढ़ी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढ़िरहेको बताउनु भएको छ। नेपाल चीन मैत्री मंचले शुक्रबार काठमाडौँमा आयोजना गरेको नेपालको कृषिमा रूपान्तरण सम्मेलनमा अर्थमन्त्री पुनले प्राथमिक क्षेत्रको विकास बिना सेवा क्षेत्रबाट मात्रै मुलुकको आर्थिक अवस्थालाई सुधार्न नसकिने बताउनुभयो। नेपालका उत्पादनले दुई ठूला मुलुकको बजारमा पहुँच विस्तार गरेर लाभ लिन सक्ने भएकाले आन्तरिक उत्पादन बढ़ाउनु नै अहिलेको आवश्यकता रहेको अर्थमन्त्री पुनले स्पष्ट गर्नुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कृषि क्षेत्रमा लगानी दशक घोषणा गरेकामा त्यसलाई सफल बनाउन विप्रेषणबाट भित्रिएको रकम कृषिमा लगानी गर्न सक्नुपर्ने भन्दै पूर्व कृषि सचिव गणेश जोशीले निर्वाहमुखीबाट व्यावसायिक कृषिमा रूपान्तरण अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डाक्टर कल्याण राज शर्माले कृषि क्षेत्रमा न्यून लगानी हुँदा उत्पादन बढ़न नसकेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ। जेठ पन्ध्रमा बजेट आएपछिको अवधिमा कार्यविधि निर्देशिका मापदण्ड संशोधन लगायतका नीतिगत तयारी गरिएकाले साउन एक गतेदेखि बजेट कार्यान्वयन अनुसार नै प्रभावकारी ढंगले बजेट कार्यान्वयन हुने अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिनुभयो।
आर्थिक वर्ष 81-82 बजेट वक्तव्यमा भएका कुराहरू लगायत मन्त्रालयले गर्ने महत्वपूर्ण कामहरूको विषयमा बजेट कार्यान्वयन कार्ययोजना तयारीको अन्तिम चरणमा हामी पुगेका छौँ। साउन एक गतेबाटै बजेट कार्यान्वयन कार्ययोजना सहित हामी कार्य सम्पादन सम्झौता मार्फत अर्थ मन्त्रालयले चाहिँ आफ्नो मातहत निकायहरूमा बजेट कार्यान्वयन गर्न थाल्छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नको लागि यो कार्यविधि निर्देशिका मापदण्डहरू परिमार्जन संशोधन गर्ने काम एकदमै यथाशीघ्र यही असार मासान्तभित्र गर्ने र एक गतेदेखि चाहिँ काम अगाडि बढाउने र नयाँ तर्जुमा गर्नुपर्ने भए साउनभित्र गर्ने भनेर भनेको छ। यो कामलाई चाहिँ हामीले यदि पूर्णता दिन सक्यौँ भनेदेखि समयमै खर्च हुने र बजेट कार्यान्वयन पनि प्रभावकारी ढंगले जुन त्रैमासिक रूपमा विभाजन गरिएको हुन्छ त्यो अनुसार हुन सक्छ भन्ने हाम्रो चाहिँ यो योजना अनुसार हामी काम अगाडि बढाएका छौँ।
राष्ट्रिय गौरवका आयोजनामा स्रोतको अभाव नहुने र अनुगमनलाई प्रभावकारी बनाउने अर्थ मन्त्रालयले जनाएको छ।
अब मौसम आज देशभर सामान्यदेखि पूर्णतया बदलिरही साथै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस वर्षा 51.4 मिलिमिटर सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:04 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार 28 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने। जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता। मन्त्रीहरूद्वारा राजीनामा। नेकपा एकीकृत समाजवादीको 93 सदस्यीय केन्द्रीय कमिटि गठन। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने। भोलि आइतबारसम्म अधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। र बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका कियर स्ट्रामर नियुक्त। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।